नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म सन्तोष रिग्मी। आज मिति 2078 साल फागुन 28 गते शनिबार, फागुन शुक्ल दशमी, नेपाल सम्वत 1142, सन् 2022 मार्च 12। राजधानीबाट आज प्रकाशित पत्र पत्रिकाहरूले फरक फरक विषयलाई प्राथमिकता दिएका छन्। भौतिक पूर्वाधारको विकासबाटै समृद्धि सम्भव भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ। आजको गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। त्यसै गरी मन्त्री परिषदको बैठकले बञ्चरी डाँडाको समस्या छिट्टै समाधान गर्ने गरी निर्णय अघि बढ़ाएको विषयमा हिजो पत्रकार सम्मेलन गरेर संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको प्रसंग पनि आज गोर्खापत्रले प्राथमिकताका साथ छापेको छ। निर्वाचन खर्चको सीमा निर्धारण गरिदिएको छ निर्वाचन आयोगले। त्यसै गरी राहदानी लिन खेताला परिचालन गरिएको प्रसंग पनि गोर्खापत्रले छापेको छ। महाभियोगको प्रस्ताव संसदमा पेश गर्ने तयारी भएको छ। निसासिलो उपत्यका शीर्षकमा कान्तिपुरले प्रमुख समाचार बनाएको छ। तस्वीरसहित काठमाडौँ उपत्यकामा वायु प्रदूषणका कारणले भएको समस्या उक्त समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी आजको नागरिकले लाभकर छलीमा बोटल्स विरूद्ध मुद्दा दायर गरिएको विषय र 7.5 अर्ब रूपियाँ माग दावी गरिएको विषयलाई प्रमुख समाचार बनाएको छ। त्यस्तै नागरिकले नै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई छापेको छ। एमसीसी पछि गठबन्धन झन बलियो भएको उहाँले बताउनु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई पनि नागरिकले छापेको छ। जंगे दाहाल र नेपाल बुङ्गे भए शीर्षकमा नागरिकले समाचार छापेको छ। नयाँ पत्रिकाले 1.5 करोड़मा किनिएका 7 वटा डायलिसिस मेसिन 6 महिनादेखि सेती अस्पतालको भर्याङमुनि व्यवहारिसी अवस्थामा रहेको विषयलाई प्रमुख समाचार बनाएको छ। त्यस्तै आजको अन्नपूर्ण पोस्टले जन्मदै हुन सक्छ जलबिन्दु, बेलैमा चिनौ, दृष्टि गुम्न सक्छ भनेर विश्व जलबिन्दु दिवसलाई विशेष बनाई आवरणका रूपमा प्रमुख समाचार बनाएको छ। त्यस्तै अपुग सवारी भाड़ामा लिने तयारी निर्वाचन आयोगले गरेको छ। यो चुनावको प्रसंग हो। यी लगायतका विभिन्न विषयहरू आजका पत्रिकाहरूले छापेका छन्। हामीले सबैभन्दा पहिला नयाँ पत्रिकामा छापिएको 1.5 करोड़मा किनिएका 7 वटा डायलिसिस मेसिन 6 महिनादेखि सेती अस्पतालको भर्याङमुनि व्यवहारिसी अवस्थामा रहेको प्रसंग लिँदैछौ। बिमारीको डायलिसिस गर्ने ठेक्का निजी कम्पनीलाई दिएको छ। 7 महिनामा मात्रै सरकारले 48 लाख रूपियाँ तिरिसकेको छ। यो प्रसंग धनगढ़ीको हो। धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा मृगौलाका बिरामीको उपचारका लागि 1.46 करोड़मा खरिद गरिएका 7 वटा डायलिसिस मेसिन 6 महिनादेखि भर्याङमुनि व्यवहारिसी अवस्थामा छ। नयाँ मेसिन अल्पत्र पारेर बिरामीको डायलिसिस गराउने ठेक्का भने निजी कम्पनी विरंग हेल्थ केयरलाई दिएको छ, जस बापत पछिल्लो 7 महिनामा मात्रै सरकारले 48 लाख रूपियाँ उसलाई बुझाएको छ। संघ सरकारले गत जेठमा बजेटको सुनिश्चितता गरेपछि अस्पतालले मेसिन खरिदका लागि असारमा टेण्डर आह्वान गरेको थियो। टेण्डर पारेको कम्पनीले असोजमै उक्त सामग्री त्यहाँ पुर्याएको थियो, तर 6 महिनादेखि सेती अस्पतालको भर्याङमुनि व्यवहारिसी अवस्थामा रहेको छ। त्यस विषयमा अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्टको भनाई लिएको छ। संघीय सरकारले बजेट दिने सुनिश्चितता गरेपछि हामीले टेण्डर प्रक्रियाबाट डायलिसिस मेसिन खरिद गरेका थियौं, तर आपूर्तिकर्ता कम्पनीलाई 1 सुको पनि भुक्तानी दिन सकिएको छैन, जसले गर्दा मेसिन हस्तान्तरण भएको छैन। 7 वटै मेसिन भर्याङमुनि थन्काउनु परेको छ। कम्पनीलाई भुक्तान गरेपछि मात्रै उसले मेसिन जडान गरिदिन्छ। हामीले स्वास्थ्य मन्त्रालयमा पटक पटक ताकेता गरेका छौं, तर पैसा आउने टुंगो भएन। त्यसैले 48 लाख रूपियाँ निजी क्षेत्रलाई तिरिएको छ। स्वास्थ्य मन्त्रालयका नीति योजना शाखाका उपसचिव प्रकाश अधिकारीलाई उद्धृत गरिएको छ। उक्त समाचारमा भनिएको छ, सेती प्रादेशिक अस्पतालको बजेट माग सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पुगेको छ, स्वीकृत भएको छैन। स्वीकृत भएपछि रकम निकासा हुन्छ। देशभर 17,000 भन्दा बढ़ी धेरै मृगौला रोगी छन्। करिब 6,000ले मात्रै डायलिसिस गराउने गरेका छन्। बिरामीको नाम टिपाएको 1 वर्षसम्म पनि डायलिसिसको पालो आएको छैन। उता किनिएका डायलिसिस मेसिन भने 6 महिनादेखि अस्पतालको भर्याङमुनि छ। नयाँ पत्रिकाको प्रमुख समाचार हो। अब लागौं राजनीतिक प्रसंगतर्फ। एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि सत्ता गठबन्धन अझै बलियो बनेको दावी गर्नुभएको छ। एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने र फेरि देशमा अस्थिरता आउने आशंका थियो, तर त्यो आशंका हामीले तोडेका छौं। हिजो वीरेन्द्रनगरमा पत्रकारहरूसँग अध्यक्ष दाहालले भन्नुभयो, एमसीसीका कारण गठबन्धन अझ मजबूत भएको छ। दाहालले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दल तालमेल गरेर अघि बढ़ने पनि बताउनुभयो। उहाँले सत्तासीन दलका केही नेताले एक्लै एक्लै चुनावमा जानुपर्छ भन्ने धारणा राखे पनि पहिलो पुस्ताका नेताहरू गठबन्धन गरेर चुनावमा जाने विषयमा एकमत रहेको जानकारी पनि दिनुभयो। पहिलो पुस्ताकै हातमा पार्टीको नेतृत्व छ। उहाँले भन्नुभयो केहीले एक्लै एक्लै चुनावमा जाने विचार व्यक्त गरेका छन् तर नेतृत्वबीच चुनावी तालमेल गरेर जाने अनौपचारिक निर्णय नै भइसकेको छ। अध्यक्ष दाहालले भन्नुभएको छ यो निर्वाचनको प्रसंग हो। त्यसै गरी राजनीतिक प्रसंगमै एमाले अध्यक्ष केपी शर्मा ओलीले जंगे प्रचण्ड र माधव नेपाल अहिले बुङ्गे भएको टिप्पणी गर्नुभएको छ। अध्यक्ष ओलीले हिजो पोखरामा प्रेस चौतारीको अधिवेशन उद्घाटन गर्नुहुँदै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपामा भएका बेला बलियो हुनुभएका प्रचण्ड र माधव नेपाल अहिले कमजोर हुनुभएको भनी व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको हो आजको नागरिकले समाचार बनाएको छ। त्यसै गरी सोही विषयलाई अन्य पत्रिकाहरूले पनि समाचार बनाएका छन् तर फरक फरक ढंगले समाचार बनाएका छन्। कान्तिपुरले लेखेको समाचारमा रामका बाबुको नाम नेमी थियो अध्यक्ष ओली भन्ने शीर्षकमा समाचार छ। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिलाई लिएर फेरि विवादित अभिव्यक्ति दिनुभएको छ। सरकारको नेतृत्वमा रहँदा रामको जन्मभूमि नेपालको चितौन स्थित ठोरीमा रहेको दावी गर्दै मूर्ति समेत खड़ा गराइसक्नुभएका अध्यक्ष ओलीले हिजो पोखरामा प्रेस चौतारी नेपालको 9 राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा राम जन्मभूमि भूमिको मात्र होइन रामको बाबुको नाम पनि नेमी रहेको बताउनुभयो। उहाँले नेमी नाम कसरी दशरथ रह्यो भन्ने एउटा कथा नै सुनाउनुभयो। उहाँले विवादित धारणा दिनुभयो। ओलीले झण्डै दुई तिहाईको सरकार ढालेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई दशा लागेको र गठबन्धनका नाममा उहाँहरूले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देवाको ढोका कुरेर प्रसाद कुरिरहेको भन्ने खालको टिप्पणी पनि दिनुभयो आजको कान्तिपुरले छापेको छ। कोका कोला विरूद्ध 3,71,81,00,000 कर छलीको मुद्दा दायर गरिएको छ। आजका सबैजसो पत्रिकाहरूले उक्त विषयलाई समाचार बनाएका छन्। नेपालमा कोक फेन्टा स्प्राइट लगायतका पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको बोटल्स नेपाल विरूद्ध राजस्व अनुसन्धान विभागले 3,71,81,00,000 पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ। उच्च अदालत पाटनमा हिजो मुद्दा दायर गरिएको हो। कर छलीमा संलग्न बोटल्स त्यसका प्रबन्ध निर्देशक सहित 8 पदाधिकारी र कोका कोला साबको एसियाका संचालक समितिका अध्यक्ष सहित 9 गरी 17 विरूद्ध मुद्दा दायर गरिएको हो। त्यो मुद्दामा जरिवाना सहित 7,43,63,08,22 रूपियाँ असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ। तीनदेखि 5 वर्षसम्मको कैद सजाय पनि हिजो गरिएको छ भनेर आजको विभिन्न पत्रिकाहरूले छापेका छन्। नागरिकले छापेको छ समाचार, त्यसै गरी नयाँ पत्रिकाले उक्त समाचार छापेको छ। अन्य विभिन्न पत्रिकाहरूले पनि उक्त समाचारलाई प्राथमिकता दिई छापेका छन्। त्यसै गरी आजको गोर्खापत्रले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई प्रमुखताका साथ छापेको छ। गोर्खापत्रको उक्त समाचारमा भनिएको छ प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारको विकास र विस्तारबाट मात्रै देशको समृद्धि सम्भव भएको बताउनु भएको छ। नेपाल निर्माण व्यवसायी महासंघको 12 अधिवेशनको हिजो काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो भौतिक पूर्वाधार बिना मुलुकको विकास सम्भव छैन। दिगो विकासका लागि आधुनिक र गुणस्तरीय विकास आवश्यक पर्छ। गुणस्तरीय निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ। प्रधानमन्त्री देउवालले पूर्वाधार निर्माणका क्षेत्रमा बजेटको वृद्धि गर्नुपर्ने आवश्यकता उनाउनुहुँदै निर्माण उद्योगलाई व्यवसायी र प्रतिस्पर्धी बनाउनु पर्नेमा जोड़ दिनुभयो। अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताबाट फाइदा लिन प्रधानमन्त्रीले नेपाली व्यवसायीहरूलाई आग्रह पनि गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो एमसीसीको टेण्डर प्रक्रियामा सहभागी भएर सफल हुनुहोस्, त्यसमा सबैभन्दा बढ़ी म नै खुशी हुनेछु। उहाँले अमेरिकाको कानूनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भएकाले जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने चर्चा गर्नुभयो। प्रधानमन्त्री देउवालले निर्माण व्यवसायीहरूको माग बमोजिम निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको 11 संशोधन मन्त्री परिषदबाट पारित गरिएको पनि त्यस क्रममा जानकारी दिनुभयो। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी सैन्य राजनीतिक र प्रशासनिक सम्झौता नभएको स्पष्ट पार्नुभयो। गोर्खापत्रले प्रमुख समाचार बनाएको छ भौतिक पूर्वाधारको विकासबाटै समृद्धि सम्भव भन्ने शीर्षकमा। त्यसै गरी गोर्खापत्रले नै मन्त्री परिषदको बैठकको निर्णयबारे समाचार छापेको छ। सरकारले राजधानीको फोहोर व्यवस्थापन हुने मुख्य स्थान बन्चरे डाँडा ल्याण्डफील साइडमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। पटक पटक फोहोर व्यवस्थापन गर्न समस्या आएपछि मन्त्री परिषदको बैठकबाटै निर्णय गरेर फोहोर व्यवस्थापनका लागि विगतमा भएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले पहल पनि शुरू गरेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्री परिषदका निर्णयहरू हिजो सार्वजनिक गर्नुहुँदै त्यस्तो जानकारी गराउनु भएको हो। गोर्खापत्रको समाचारमा भनिएको फोहोर व्यवस्थापन गर्दा हुने वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मानव जीवन पशुपन्छी जीव जन्तु एवं वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक रहेकाले त्यसका लागि प्रक्रिया अगाडि बढ़ाइएको हो। त्यस सम्बन्धी कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिहरू समेतको एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको संचार मन्त्री कार्कीले बताउनु भएको प्रसंग गोर्खापत्रले प्राथमिकताका साथमा छापेको छ। त्यसै गरी निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी निर्वाचन खर्चको सीमा निर्धारण गरिदिएको छ। अत्यधिक खर्च गर्नेलाई कार्यवाहीको माग पनि गरिएको छ। वैशाख 30 हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकाका प्रमुख र उपप्रमुखले 7,50,000 रूपियाँ मात्रै खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचन खर्चका लागि सीमा निर्धारण गरेको छ। आयोगले हिजो काठमाडौँमा गरेको राजनैतिक दलका प्रतिनिधिसँगको छलफलमा निर्वाचन खर्चको व्यवस्थाबारे जानकारी गराइएको हो। उक्त विषयलाई आजका सबैजसो पत्रिकाहरूले छापेका छन्। उम्मेद्वारलाई खर्चको कर्मकाण्डी सिलिङ शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ। समाचारमा भनिएको छ, 5 वर्ष अघिकै खर्च सीमामा चुनाव लड्न आयोगको प्रस्ताव, दलका नेताहरूको आयोगलाई प्रश्न, अनुगमन गर्ने संयन्त्र चाहिँ के हुन्छ भनेर गरेको। त्यसै गरी ठूला पार्टीका उम्मेद्वारहरूले सीमाभन्दा बढ़ी खर्च गर्छन्, यो कुरा सार्वजनिक नै छ भनेर पूर्व निर्वाचन आयुक्त दोलख बहादुर गुरूङको भनाई पनि नयाँ पत्रिकाले छापेको छ। निर्वाचन खर्चका विषयमा अन्य पत्रिकाहरूले पनि समाचार बनाएका छन्। ठूला दलहरूले त्यस विषयमा असन्तुष्टि व्यक्त गरेको विषय पनि आजका पत्रिकाहरूका विषय छन्। तपाई दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन।
लु है लाखे, यो झुसे त कता हो गुडु गुडु?
फागुन महिनामा के गर्ने थाहा छैन, वडा कार्यालयमा निवेदन दिन जान लागेको।
लु है, मैले के कुरा गरेर गाली पो गरे कि के हो?
तपाईँले रोजगारीको अवसर प्राप्त गर्न वडा कार्यालयमा फागुन महिना भित्रै निवेदन दिनुपर्छ है, कुरा बुझ्नु भयो त?
बुझ्यो सर।
लु, 2-4 वटा रोजगारी मलाई पनि दिदा।
तपाईँ पनि काम गर्ने र?
हौ, काम भनेको त पैसा पो त, काम नगरी बागचाल खेल्न कसलाई पो मन लागेको छ र?
यदि तपाईँ पनि आफ्नै वडामा विकास निर्माणको काम गर्न चाहनुहुन्छ भने फागुन महिनाभित्र वडा कार्यालयमा निवेदन दिनुहोस्।
लु है, तँलाई छेरपटी लाग्ला है, हामीलाई त केही भन्दै नभनी आफू मात्रै निवेदन दिन जान लागेको, कस्तो मान्छे हो तू त?
या दाई, तपाईँलाई गाउँले ठिक छ, काम गर्न त जोसुकैले निवेदन दिन सकिहाल्छ नि।
हौ, जोसुले त पुरै डिस्पो हाने हौ, उसले चाहिँ काम गर्ने, मैले चाहिँ काम गर्दै नगर्ने भन्ने पनि हुन्छ। म पनि आजै वडा कार्यालयमा जान्छु।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरल चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
ओए, के हो तेरो चाल, बडो चिन्तित देखिन्छस् त?
ए तप, जीवनदेखि नै वाक्क लागिसक्यो यार, मन पनि नसकिने, तल्ला गरेले विदेश आउँ भन्थ्यो, आफूसँग पैसा पनि भएन, लालावाला च्याउ च्याउ कराउँछन्, पेट खाली भए कराउने भए, बुढी उफ्रेर हैरान छ, खै कस्तो कर्म लिएर जन्मेछु यार।
के कर्म शर्मको कुरा गरेको, सानो तिनो भए पनि काम गरे भइहाल्यो नि, भातै खानालाई त के समस्या होला र?
ए, चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि, वाइ याद कुरा गर्दो रहेछ।
मैले जिस्काएको होइन भने, पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो, अहिले मैले काम गर्दैछु त।
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार, गरिबको को हुन्छ र? लौ लौ, मलाई पनि काम मिलाइदेन यार, साह्रै दुःख पो पाइयो।
या के कुरो गरे होला, हामी जस्तैको लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि, बरु तँ पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दिएन, मैले निवेदन दिएको थिएँ, यी अहिले म काम गर्दैछु त।
ए हो र, लौ यार, मेरो पनि नाम दर्ता गर्न सोचपोस लगाइदिएन, कल्याणै हुन्छ यार, धर्मै लाग्नेछ।
हैट, के को सोचपोस नि, वडा कार्यालयमा जाने, फारम भर्ने।
हो र,
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको ओडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
विज्ञापनपछि स्वागत छ। तपाईँ दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अखबारका बाँकी प्रसंग, आजको राजधानीले बहुपदीय अस्वीकार भनेर जसपाको बैठक, जनता समाजवादी पार्टीको बैठकका विषयमा समाचार छापेको छ। सत्तारूढ़ जनता समाजवादी पार्टी जसपा बहुपदीय व्यवस्थामा नजाने भएको छ। बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग पार्टीभित्र उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा पार्टी पुगेको पाइएको छ। दुई दिनसम्म काठमाण्डुमा बसेको कार्यकारिणी समितिको बैठकमा संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने भनी राख्नुभएको प्रस्ताव अध्यक्ष उपेन्द्र यादवको समूहले टालटुल गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढ़ाउने पक्षमा उभिएको विषय आजको राजधानीले समाचार बनाएको छ। समाचारमा अगाडि भनिएको छ, कार्यकारिणी समितिको बैठकमा डाक्टर भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए। यसअघि समेत डाक्टर भट्टराई समूहले सो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने पक्षमा यादव समूह उभिएपछि हालकै व्यवस्था अनुसार पार्टी अघि बढ़ने भएको छ, राजधानीले लेखेको समाचारमा अगाडि भनिएको छ। त्यसै गरी संसदमा महाभियोग प्रस्तावमा छलफल हुने भन्ने शीर्षकमा नागरिकले समाचार छापेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जौहरा विरूद्ध संसदमा दर्ता भएको महाभियोगको प्रस्ताव सदनमा पेश गर्ने र छलफल गर्ने प्रक्रिया बाँकी नै छ। संसदीय प्रक्रिया बमोजिम सदनमा छलफल भइसकेपछि मात्रै महाभियोग प्रस्तावलाई महाभियोग सिफारिश समितिमा पठाउन लागि छ। संसदबाट फागुन 22 गते महाभियोगको सिफारिश समिति पनि गठन भएको छ। प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा महाभियोग प्रस्ताव पेश गर्ने र छलफल गर्ने दिन तोक्न सकिने अनुमान छ, किनभने प्रतिनिधि सभाको भोलि बस्ने बैठकका विषयको कार्यसूचीमा सो विषय राखिएको छ। सभामुखले महाभियोग प्रस्ताव पेश गर्ने र छलफल गर्ने दिन र समय तोकेपछि मात्रै यो अर्को संसद बैठकमा पेश हुनेछ। संसदमा महाभियोग प्रस्तावमा छलफल हुने भनेर आजको नागरिकले समाचार बनाएको छ। त्यसै गरी कान्तिपुरले प्रमुख समाचार बनाएको छ, निशा सिद्धो उपत्यका शीर्षकमा, काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ़ाउने मध्ये ईटा उद्योग प्रमुख छन्। नेपाल ईटा उद्योग महासंघका अनुसार 3 जिल्लामा दर्ता भएका 112 उद्योग मध्ये 100 हाराहारी संचालनमा छन्। ललितपुरमा 30 र भक्तपुरमा 64 ईटा उद्योग छन्। प्रदूषण घटाउन नयाँ उद्योगको अनुमतिमा कड़ाई गर्दै सरकारले संचालनमा रहेका उद्योगहरूलाई पनि उपत्यकाबाट स्थानान्तरणको नीति अघि सारेको छ। तर 2072 वैशाखको भूकम्पपछि निर्माण सामग्री धेरै चाहिने र टाढाका उद्योगबाट ढुवानी गर्दा इटा महगिने भन्दै थातिरहेको योजना अझैसम्म कार्यान्वयनमा आएको छैन। तस्वीर छापिएको छ, महादक्षिणकालीको फर्पिङ क्षेत्रबाट ललितपुरमा देखिएको इट्टा भट्टाका चिम्नीबाट निस्किएको धुवाको मुस्लो तस्वीरमा छ। काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ़ाउने मध्ये इटा उद्योग प्रमुख रहेको कान्तिपुरले समाचारमा छापेको छ। त्यसै गरी अर्को प्रसंग छ, आजको नागरिकले छापेको, लालपूर्जा बाँड्न मन्त्री बीच होडबाजी भन्ने शीर्षकमा, सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीका लागि लालपूर्जा बाँड्न तथा तथ्याङ्क संकलन गर्न राष्ट्रिय भूमि आयोग गठन गरेको छ। भूमि व्यवस्था मन्त्रालयले त्यही आयोग मार्फत लालपूर्जा बाँड्नुपर्ने तर्क गरेको छ भने शहरी विकास मन्त्रालयले राष्ट्रिय आवास कम्पनीले बेचेको जग्गाको लालपूर्जा आफूहरूले बाँड्न पाउनुपर्ने दावी गर्दै आएको छ। मन्त्री शशि श्रेष्ठ र रामकुमारी झाँक्रीबीच त्यस विषयमा होडबाजी भएको भनी आजको नागरिकले समाचार बनाएको छ। त्यस्तै आजको राजधानीले प्रदेश सरकारको कन्तविजोग, प्रादेशिक संरचना बनाउन 4 वर्षमा बल्ल बल्ल जग्गा पहिचान शीर्षकमा समाचार छापिएको छ। बागमती प्रदेश सरकारको सन्दर्भ हो यो। एउटै भवनको झ्यालै पछि मन्त्रालयको साइनबोर्ड झुण्ड्याएर मन्त्रालय सञ्चालन गरिरहेको बागमती प्रदेश सरकारले 4 वर्षमा बल्ल जग्गाको पहिचान गरेको छ। सरकार सञ्चालनको खिचातानीमा अल्झिएको प्रदेश सरकारले अहिलेसम्म स्थायी प्रादेशिक संरचना निर्माण गर्न नसक्दा मन्त्रालयहरू अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको उक्त समाचारमा उल्लेख गरिएको छ। त्यसैगरी राजधानी लिन खेतालामा परिचालन गरिएको छ, राहदानीको सन्दर्भ हो यो। विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाममा राख्ने गरेको पाइएको विषय आजको गोर्खापत्रले समाचार छापेको छ। राहदानी विभागमा राति 2 बजेदेखि नै लाम लागेमा मात्रै आफ्नो पालो छिटो आउने भएपछि मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेतालाका रूपमा लाममा राख्न थालेका छन्। अनलाइन फारम भरेको पाएको मितिमा आएर विद्युतीय राहदानीका लागि लाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ। राहदानी लिन खेताला शीर्षकमा आजको गोर्खापत्रले समाचार बनाएको छ। र अन्त्यमा एउटा निर्वाचनको प्रसंग, स्थानीय तहको निर्वाचनमा अपुग सवारी साधन खरिद नगरी भाड़ामा लिएर काम चलाउने योजना सरकारले बनाएको छ। यसका लागि देशभरबाट सरकारी सवारी साधनको अभिलेख र निर्वाचनमा खटाउन सकिने कर्मचारीको अनुमानित विवरण संकलनका क्रममा गृह मन्त्रालय लागि परेको छ। सार्वजनिक खरिद प्रक्रिया अनुसार सवारी साधन किन्न समय अपुग हुने भएपछि सरकारले भाड़ामा लिएर काम चलाउने केही सवारी भारतबाट जीटूजी प्रक्रियाबाट भन्सार छूट गरी ल्याउने तयारी पनि गरेको छ। यसबाहेक सवारी साधन अनुदान सहयोगका लागि भारतसँग अनुरोध गरिएको पनि गृह स्रोतले जनाएको छ। कान्तिपुरले छापेको छ। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार आजलाई यति नै। प्राविधिक मित्र राजु थापासहित म सन्तोष रेग्मी विदा हुन्छु। अबको केही बेरमा अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।